लूका के जीसस का तेरहवां बाब है, हाँ जी, उस वक्त जब ऊपर वाली बातें हो रही थी तो उस वक्त बास लोग आ सकते जिन्होंने उसे उन गलीलियों की खबर दी जिनका खून पिलातुस ने उनके जबीहों के साथ मिलाया था। उसने जवाब में उनसे कहा कि गलीलियों ने जो ऐसा दुख पाया क्या वो इसलिए तुम्हारी दानिश में और सब गलीलियों से ज्यादा गुनाहगार थे? मैं तुमसे कहता हूं कि नहीं, बल्कि अगर तुम तौबा ना करोगे तो सब इसी तरह ही हलाक होगे। या क्या वो 18 आदमी जिन पर शराब का बुरज गिरा और दबकर मर गए तुम्हारी दानिश में यरूशलेम के औसत रहने वालों से ज्यादा कसूरवार थे? मैं तुमसे कहता हूं कि नहीं, बल्कि अगर तुम तौबा ना करोगे तो सब इसी तरह हलाक होगे। कुछ लोगों ने आकर मेरे खुदावंद को एक खबर दी और एक बड़ी बैड न्यूज दी। और वो बैड न्यूज ये थी कि खुदावंद गलील के सूबा के कुछ लोग आए थे यरूशलेम में हैकल में कुर्बानियां करने के लिए, और यहूदिया का जो हाकम पिलातुस था उसने कहा कि इनको भी इनके साथ ही ज़िबा कर दिया जाए, और उसके हुक्म से सब उनको ज़िबा कर दिया गया। शायद उन्होंने यूसुफ़ से पूछा कि खुदावंद ऐसा क्यों हुआ? यूसुफ़ ने उनको जवाब दिया कि अगर तुम तौबा ना करोगे तो सब इसी तरह हलाक होगे। ये बेचारे कुर्बानियां चढ़ाने आए थे, इनके ज़हन में भी नहीं था कि हम भी साथ ही कुर्बान हो जाएंगे। फिर यूसुफ़ ने बात को बढ़ाते हुए एक और मिसाल दी। कुछ दिन पहले शायद एक शराब का बुरज गिरा था, 18 बंदे उसके नीचे आकर मर गए थे। यूसुफ़ ने कहा कि वो जो 18 बंदे शराब के बुरज के नीचे आके मर गए थे, आपका क्या ख्याल है वो यरूशलेम के और सब रहने वालों से ज्यादा गुनाहगार थे इसलिए उन पर शराब का बुरज गिर गया? नहीं, मैं तुमसे कहता हूं कि अगर तुम तौबा करोगे तो सब इसी तरह हलाक होगे। ये दोनों ही पार्टियां, गलीली लोग भी और शराब के बुरज के नीचे आकर मरने वाले लोग भी, ये मौत के बारे में बिल्कुल तैयार नहीं थे। वैसे तो कोई भी मौत के लिए तैयार नहीं होता, लेकिन शायद कोई बीमार ज्यादा तैयार होता है एक तंदुरुस्त आदमी के। इस पर हुआ क्या, यूसुफ जी ये बातें बताने के बाद कि शायद इनको बात की पूरी समझ नहीं आई, यीशु ने तफसील बताई। और तफसील का मतलब ही ये होता है कि जब बात पूरी तरह समझ ना आए तो अच्छी तरह समझ आ जाए, फिर सुने तफसील कही। सुनिए जी, चढ़ आए फिर उसने ये तफसील कही कि पहली बातें लोगों को समझ आ रहे हैं कि किसी ने अपने दागिस्तान में एक अंजीर का दरख्त लगाया था, किसी ने, मालूम नहीं ये कौन है। यीशु ने बात यहां से शुरू की, किसी ने अपने दागिस्तान में अंजीर का दरख्त लगाया था, वो जिसने दरख्त लगाया था उसमें फल ढूंढने आया और ना पाया। इस पर उसने बागवान से कहा कि देख, 3 वर्ष से मैं संजीर के दरख्त में फल ढूंढने आता हूं और नहीं पाता, इसे काट डाल, ये जमीन को भी क्यों रोके रहे। उसने, यानी कि बागवान ने जवाब में उससे कहा, ऐ खुदावंद, इसका मतलब है ये ताकत लगाने वाला, ताकतवान लगाने वाला जो शख्स है ये खुदावंद है। उसने कहा, है खुदावंद, इस साल तू और भी उसे रहने दे ताकि मैं उसके गिरद थाला खोदूं और खा डालूं, आगे को अगर आगे को फला को खैर, नहीं तो उसके बाद काट डालना। यहां पर मेरे खुदावंद यूसुफ सी ने पहली बातों के वाकयात को समझाने के लिए एक तफसील बताई, और तफसील ये थी कि किसी ने अपने ताजिकिस्तान में एक अजीब का दरख्त लगाया, ये ताजिकिस्तान है, ताजिकिस्तान का मतलब होता है गुरों का बाग। खुदावंद ने, क्या खुदावंद कोई मालिक है? हां, तशबीह दी गई है, तशबीहात में तफसील का मतलब ही होता है मिसाल। खुदावंद ने मिसाल दी, खुदावंद ने एक ताजिकिस्तान लगाया और वो जो ताजिकिस्तान लगाया बाद में उसी ताजिकिस्तान में खुदावंद ने अंजीर का दरख्त लगा दिया, قبرستان میں نہیں انجیل کے تخت میں. اور جب نہ پایا شاید پہلے سال بھی آیا لیکن خاموش رہا, دوسرے سال بھی آیا پھر بھی خاموش رہا, اس کے بعد جب تیسرے سال آیا تو اس نے باغبان کو کہا کہ اسے کاٹ ڈال, یہ جگہ کو کیوں روکے رہے. لیکن باغبان نے کہا اے خداوند اس سال تو اسے اور رہنے دی, میں کیا کروں گا, اس کے چوگرد تھالا کھودوں گا کھاٹ ڈالوں گا, اگر پھر آگے کو پھلا تو خیر, تیسرے سال اگر یہ پھل گیا پھل کس نے دینا شروع کر دیا تو ٹھیک, نہیں تو پھر تو مالک ہے اس کو کاٹ ڈالنا. اب یہ مثال خدا نے اس وقت دی جب اس نے بتایا کہ اگر تم توبہ نہ کرو گے تو سب اسی طرح ہلاک ہو گے. اس کا مطلب ہے توبہ نہ کرنے کے سبب سے آدمی غیر محفوظ ہے, کسی وقت بھی ناگہانی موت کا شکار ہو سکتا ہے, لیکن توبہ جو ہے وہ آپ کو ناگہانی موت سے محفوظ رکھتی ہے. توبہ معمولی چیز نہیں, یہ توبہ صرف چند الفاظ نہیں ہے جو ایک وقت بندہ خدا کے سامنے کھڑے ہو کر کہہ لیتا ہے, نو اس کے بعد خدا کی دین ایک توبہ یافتہ آدمی سے فرق ہو جاتی ہے. خدا اس بات سے ناراض نہیں ہوتا کہ گناہ کیوں ہوا, خدا کو اس بات سے پرابلم ہے کہ اگر گناہ ہو گیا تو توبہ کیوں نہیں کی. بات یہ نہیں ہے بڑا گناہ گار ہے, یہ مسئلہ نہیں. قرآن کہتا تمہارے گناہ پھر بھی کیوں نہ ہو تو بھی میں مرد کی مانند اس کو صاف کر دوں گا. بات گناہ کرنے کی نہیں, گناہ ہونے کی نہیں, معاملہ ہے توبہ نہ کرنے کا. دو پارٹیاں ہیں, ایک ہے توبہ کرنے والے لوگ اور ایک ہے توبہ نہ کرنے والے لوگ. جو توبہ کر لیتے ہیں ان کی زندگی زیادہ محفوظ ہوتی ہے بنسبت ان کے جو توبہ یافتہ نہیں ہوتے. اگر تم توبہ نہ کرو گے تمہارے اوپر بھی شناخ کا بڑھ کر سکتا ہے, اگر تم توبہ نہ کرو گے تمہارے لیے بھی کو پہلا تم آرڈر دے سکتا ہے کہ ان کو قربان کر دیا جائے. امین
امین.
اور مثال کیا لی اس نے پاکستان کی, کہ بالکل ایسا ہی ہے جیسے میں جیر کا درخت پھل نہیں دے رہا تھا, اور جب پھل نہیں دے رہا تھا تو بھارت نے کہا اسے کاٹ ڈال, کوئی ضرورت نہیں, ایسے جگہ روکی بھی ایسے. توبہ یافتہ لوگ جو ہیں وہ خدا کے منظور نظر ہوتے ہیں, اور جو توبہ کے بغیر ہی خداوند کا دیا ہوا کھا رہے ہیں خداوند کا دیا ہوا پہن رہے ہیں, یاد رکھیے خداوند ان سے خوش نہیں اور وہ غیر محفوظ ہیں. کسی نے پاکستان میں اور اپنے پاکستان میں ایک انجیر کا درخت لگایا, اصل میں یہ تشبیہ ہے, انجیر تشبیہ دی گئی ہے غیر قوموں کے ساتھ اور پاکستان کو تشبیہ دی گئی ہے بنی اسرائیل کے ساتھ. آئیے میں سب نکال کے عیسائی کی کتاب کا ساتواں باب پانچواں باب. خداوند نے پاکستان لگایا, جب پاکستان کی بات ہوتی تو اس کا مطلب یہ نہیں ہے کہ خداوند نے گوروں کا باغ لگایا تھا, نہیں, یہ تشبیہ دی گئی ہے. عیسائی کی کتاب کا پانچواں باب اور اس کی پہلی ہی آیت سے میرے ساتھ پڑھیے ذرا. جی
اب میں اپنے محبوب کے لیے اپنے محبوب کا ایک گیت اس کے پاکستان کی بابت گاؤں گا.
محبوب کے لیے اور محبوب کا ایک گیت گاؤں گا. ہاں جی,
میرے محبوب کا پاکستان ایک
یہ آگے گیت ہے, یہ گیت ہے جو نظم کی صورت میں تو نہیں ہے, تو نظم کی صورت میں لیکن یہ ہے گیت. سنیے کیا گیت ہے. ہاں جی,
میرے محبوب کا پاکستان ایک درخت پہاڑ پر تھا اور اس نے اسے کھودا اور اس میں سے پتھر نکال پھینکے.
پہاڑ میں سے پتھر نکال کے زمین تیار کرنا کوئی آسان کام نہیں, بازار میں تو زمین میلی چیزیں لے جاتی ہے, پہاڑ کے اوپر زمین تیار کرنا بڑا مشکل کام ہے. ہاں جی,
اور اچھی سے اچھی تاکیں اس میں لگائی,
تاکیں کا مطلب ہوتا ہے منہ دیا دابا. ہاں جی,
اور اس میں برج بنایا
اور برج بنایا
اور ایک اولو بھی اس میں تراشا.
ہاں جی,
اور انتظار کیا کہ
برج اس لیے بنایا گیا تاکہ اوپر چڑھ کر باغبان حفاظت کر سکے اس کی. ہاں جی,
اور اس میں اچھے انگور لگے لیکن ان میں جنگلی انگور لگے.
انتظار کیا, کون سے انگور لگے,
اچھے
जब ताके कौन सी लगाई?
अच्छी
ताके लगाई तो अंगूर कौन से लगने चाहिए थे? अच्छे। लेकर ताके लगाई अच्छी और अंगूर लगे जंगली, इज इट पॉसिबल? क्या अंजीर को अंगूर लगते हैं? लेकिन इधर उल्टा सिस्टम चल रहा है। सब्जी तो खुद कहते थे गाड़ियों को अंगूर नहीं लगते, लेकिन यहां पर जो बात है वो ये है कि ताके ने लगाई अच्छी, अंगूर लगे जंगली। एक होते हैं अच्छी ताके, एक होते हैं जंगली। जंगली जो लोग पैमानकारी पे अमल को समझते हैं वो इस मिसाल को सही समझेंगे। कई दफा दुनिया के अंदर बागबान क्या करता है, किसी एक दरख्त को दूसरे दरख्त की पैमंद लगा देता है, उसकी डाली काट कर दूसरे दरख्त की डाली उसमें फिट करके बांध देता है, इसको पैमंदकारी कहते हैं। और फिर उसके बाद उसके ऊपर फल लगता है, वो नहीं लगता जो जमीन से लगाया बोया गया था ना, फल उसका वो लगेगा जो उसके अंदर पैमंद किया गया था। ताके थी अच्छी, लेकिन उसमें कौन सी प्रबंधकारी हो गई? जंगली अंगूर उसके अंदर फेट हो गए, जंगली ताके उसके अंदर लग गई। अब फल कौन सा आएगा? जंगली, क्योंकि ताके कौन सी बीच में आ गई है? मालिक ने तो नहीं लगाई जंगली ताके, मालिक ने नहीं लगाई, मालिक ने लगाई अच्छी ताके। फल देखा तो जंगली, रीजन क्या? रीजन इज वेरी क्लियर। बड़ी इसराइल ने गैर कौमों को जब अपने अंदर पैमंद कर लिया तो फल कैसे आएंगे? गैर कौमों वाले आएंगे। आगे बढ़िए जरा। हाँ जी,
अगर यरूशलेम के बाशिंदों और यहूदा के लोगों,
ये गीत सुनिए जी, यरूशलेम के बाशिंदों और यहूदा के लोगों, गीत सुनो महबूब का,
मेरे और मेरे पाकिस्तान में तुम ही इंसाफ करो,
आप ही इंसाफ करो।
के लिए और क्या कर सकता था जो मैंने ना किया?
हाँ जी।
और अब जो मैंने अंगूरों की उम्मीद की तो इसमें जंगली अंगूर क्यों लगे?
क्यों लगे? वाए। हाँ जी,
मैं तुमको बताता हूँ कि अब मैं अपने पाकिस्तान से क्या करूँगा।
हाँ जी,
मैं उसकी बाढ़ गिरा दूंगा।
पहले नंबर पर उसकी बाढ़ ही गिरा दूंगा, इसका मतलब है बाढ़ लगाई हुई थी, इसका मतलब है पाकिस्तान के चौके अंदर बाढ़ लगाई हुई थी, लेकिन अब गिरा दूंगा। हाँ जी,
और वो चरागाह होगा,
जिसकी बाढ़ ना हो वो सिंपल चरा का बन जाता है। हाँ जी,
उसका आटा तोड़ डाल,
इसका मतलब उसका हाथा भी था, उसका पाकिस्तान का हाथा भी था, हाथा भी तोड़ दूंगा। हाँ जी,
और वो कमाल किया जाएगा और मैं उसे बिल्कुल वीरान कर
दूंगा, बिल्कुल वीरान कर दूंगा, मैं नजर ही नहीं आएगा कि ये पाकिस्तान था। हाँ जी,
वो ना ठंडा जाएगा ना नहलाया जाएगा।
हाँ जी,
उसमें ऊन पटाए और कांटे होंगे।
हाँ,
और मैं बाद में हुक्म करूंगा
आइंदा के इसके ऊपर जब बारिश होती थी वो बारिश का पानी भी खत्म हो जाएगा। हाँ जी, अब मुझे ये बताएं कि ऊंट के डाले हो गए और मैं बादलों को कम करूंगा तो उस पर भी ना बरसाए, कौन सी हस्ती है जो बादलों को कहती है ना बरसो? खुदा, खुदा के अलावा को कह सकते हैं बादलों को? खुदा है ये महबूब, खुदा है जो अपने पाकिस्तान के लिए गीत गा रहा है, और ये गीत बड़े शिकवे का है, ये कोई इतना अच्छा गीत नहीं, इसमें बड़ा शिकवा पाया जाता है। और यहूदा और यरूशलेम के लोगों सुनो और तुम इंसाफ करो, मैंने क्या नहीं किया हो इस पाकिस्तान के लिए जो मैं कर सकता था? और अब जो मैंने उम्मीद की कि अच्छे अंगूर लगे तो जंगली क्यों लगे? वो बताओ क्यों लगे? और मैं बता क्या करूंगा, मैं इसकी बाढ़ गिरा दूंगा, इसका हाथा तोड़ दूंगा, ये चला जाओ
पाकिस्तान
बनी इसराइल का घराना है। और इस गीत में आखिर में पता चला ये गीत खुदा ने अपने बनी इसराइल के बारे में गाया है, और बनी इसराइल को बोला कि ये क्या है? ये है पाकिस्तान। पर चूंकि इसमें अंगूर कौन से लगे हैं और जंगली क्यों लगे हैं, खुदा ने कहा था तुमने और कौमों जैसी रस्में और काम नहीं करने। खुदा नहीं चाहता कि मेरे लोगों के अंदर गैर कौमों की भरकते नजर आए, آمین
آمین.
یسعیاہ 2:5-6 تو مجھے رٹ گیا ہے. خدا بنی اسرائیل کو طرح چاہتی ہے اس لیے کہ یہ مشرقی رسوم سے موڑتے, یہ مشرقی لوگوں کی رسمیں کرتے تھے, خدا نہیں چاہتا غیر قوموں کی رسمیں یہ میرے لوگ کریں. خدا نے ان کو طرح کر دیا. پڑھو اس بات کو, یسعیاہ 2:5-6 کا ہے. ایک ہی دفعہ پیچھے جائے گی, ایک ہی دفعہ پیچھے جائے تو پتا چل جائے گا. 2:5 آئے
یعقوب کے گھرانے ہم خدا کی روشنی میں چلے.
اس کی روشنی میں چلے اور خداوند کی روشنی خداوند کا کلام ہے. خداوند کی روشنی خداوند کا میرا کلام, میرے قدموں کے لیے چراغ اور میرے راہ کے لیے روشنی. خداوند کی روشنی کا مطلب چلنے کا مطلب کلام میں چلے. ہاں جی,
تو نے تو اپنے لوگ یعنی یعقوب کے گھرانے کو طرح کیا.
تو نے تو اپنے لوگ یعنی یعقوب کے گھرانے کو اپنے تاج استاد پر طرح کر دیا. اس لیے کہ وہ اہل مشرق کی رسوم سے کیا تھے؟ اور ہیں. یہ مشرق کی رسمیں نہیں پسند کرتا خدا کہ میرے لوگ کریں, وہ اسرائیلی ہو یا مسیحی ہو. آمین. اس لیے جب کبھی آپ بہنوں اور بھائیوں کی مخالفت کرتے ہیں تو لوگ کہتے ہیں پانی میں بدل کی پرابلم ہے. اور سنیے, اس پاکستان کو اسی لیے تو خدا نے ترک کیا. ان میں جنگلی انگور تھے اور جنگلی انگور کا کیا مطلب ہے؟ جنگلی پھل. کیوں جنگلی پھل آ گئے؟ یہ مشرقی لوگوں کی رسمے کے ساتھ مل گئے. آمین. ہمیں لوگوں کے ساتھ نہیں ملنا, ہمیں خدا کے کلام کے ساتھ ملنا ہے. اور خدا نے کہا اس کا ہاتھ ہی توڑ دوں گا بس, اب میری کوئی مہربانی اس پر نہیں ہوگی. لیکن میرے خداوند نے جو مثال دی وہ کیا دی؟ کسی نے اپنے پاکستان میں کیا لگا دیا؟ انجیر کا درخت. کیا لگا دیا؟ انجیر کا درخت. اب یہ انجیر کا درخت کیا ہے؟ پاکستان تو ہمیں سمجھ آ گیا کہ بنی اسرائیل کا گھرانا ہے, لیکن اس میں جو انجیر کا درخت ہے یہ کیا ہے؟ یہ سمجھنے کے لیے بس اس کی جیل کے 11 باب میں چلیے میرے ساتھ. برکس کی انجیل اس کا 11 باب. ہاں جی, مل گیا. بارہویں باب کی 12 آیت سے, 11 باب کی 12 آیت سے پڑھتے ہیں. پڑھو میرے بیٹا.
دوسرے دن جب دنیا سے نکلے تو اسے بھوک لگی.
بیت دنیا سے نکلے تو میرے خداوند یسوع کو بھوک لگی. سننا جی,
اور وہ دور سے انجیر کا ایک درخت جس میں پتے تھے دیکھ کر.
اس نے دور سے انجیر کا درخت دیکھا اور اس میں کیا تھے؟ پتے تھے. ہاں جی,
دیکھ کر گیا کہ شاید اس میں کچھ پائے.
ہاں جی,
مگر جب اس کے پاس پہنچا تو پتوں کے سوا کچھ نہ پایا.
یسوع کو لگی ہوئی کیا تھی؟ بھوک لگی ہوئی تھی. وہ پھل کھانے گیا تھا, اس کا یہی مطلب سمجھ آ رہا ہے. آمین. جب گریز کیا تو پتے ہی پتے, پھل پتے تو نہیں نا کھانے, خدا مند پھل ہی کھانا ہے نا. آپ بھی کسی چیز کے درخت پہ آ جائیں گے تو پتے تو نہیں کھائیں گے, پھل ہی کھائیں گے. آگے بڑھ گیا, ذرا
پتوں کے سوا کچھ نہ پایا
کیونکہ انجیر کا موسم نہ تھا. اور مجھے کی بات ہے, انجیر کا موسم بھی تو نہیں تھا, تو کیا میرے غلاموں کو نہیں پتا انجیر کا موسم نہیں ہے؟ ایسے لگتا ہے جیسے میرے خداوند کو علم ہی نہیں ان باتوں کا. نہیں, میرے خداوند باعلم ہے, وہ عالم کون علوم کون ہے, پوری دنیا کا اس کے پاس علم ہے. اس کو تو یہ بھی پتا ہے کہ پترس جب پہلی مچھلی تو بنسی میں پھنسے گی تو اس کے منہ میں ایک مسکار ہوگی, اس کو تو یہ بھی پتا ہے. تو یہ کیا بات ہے کہ موسم بھی نہیں تھا تو پھر تو پھل لینے کیوں گیا ہے؟ اور گیا بھی کس لیے ہے؟ کھانے کے لیے, کیونکہ لگی ہوئی کیا ہے؟ نہ کھائے گا تو مر جائے گا. کیا میرا قرآن بھوک برداشت نہیں کر سکتا؟ وہ کر سکتا ہے, اس کے پیچھے کوئی بات ہے. آپ کو پتا ہے 40 دن رب یسوع مسیح نے بھوک پاکا کیا, بھوک لگی, مر گیا تھا 40 دن میں. اس نے کہا آدمی دیکھ روٹی سے جیتا نہ رہے گا. اس کا یہ مطلب نہیں ہے کہ یسوع کو پتا نہیں, یسوع کو سارا ہی پتا ہے. اس کو سارا ہی پتا ہے موسم نہیں ہے, اس کو سارا ہی پتا ہے یہ جیت دھرا بھرا ہے, اس کو یہ بھی پتا اس میں پھل نہیں ہے. لیکن تو بھی گیا, شاگردوں کے ساتھ گیا شاگردوں کو سکھانے کے لیے. یہ سارے واقعے کے پیچھے میرا خداوند کچھ سکھانا جاتا تھا. ابھی سکھانا کیا جاتا تھا؟ پڑھیے ذرا.
اس نے اسے کہا کہ آئندہ کوئی
تجھ سے
کبھی پھل نہ کھائے.
اور یسوع نے اس درخت کو کیا کہا؟ آئندہ کو کبھی
کوئی
تجھ سے
کبھی پھل نہ کھائے.
کبھی پھل نہ کھائے.
اور اس کے شاگردوں نے سنا,
اور شاگردوں نے यीशु ने सुनाया ही कीर्तन को है, यीशु ने सुनाया ही कीर्तन को है। आप ही सुन रहे हैं ना, आप सुन रहे हैं ना, उस वक्त यीशु ने सुना था, आज आप सुन रहे हैं। वो फिर क्या हुआ था उसके बाद आप आ जाइए जरा 20वीं आयत में। ये वाक्य शाम का है, ये वाक्य कब का है?
शाम
का। अब जब सुबह से वहां से गुजरे, हाँ जी,
सुबह को जब वो उधर से गुजरे तो उस संगीत के द्रव को जड़ से जड़ तक सूखा हुआ देखा।
जड़ का क्या देखा? रात को सूख गया, पूरी रात, एक रात के अंदर ही दरख्त सूख गया। रात को सूर्य निकला हुआ था, ये तो सारी चीजें बड़ी बड़ी नजर आ रही है। ये रात को सूख गया, चलो दिन को सूखता तो समझ आती, दो तीन हफ्ते में सूखता तो समझ आती है, रात में सूख गया, इसका मतलब है सब कुछ कुदरती मामला था। अब खुदा को सिखाना चाहता था, जब देखा कि वो तो ऊपर से लेकर जड़ तक सूखा हुआ, तो फिर क्या हुआ?
पतरस को वो बात याद आई और उसे कहने लगा, देखिए नीर का जब जिस पर तूने लानत की।
अब मुझे आशा है जब वो जा रहे होंगे तो यीशु देख रहा होगा कि पतरस ने कुछ बोलना है, और पतरस ने क्या बोला है? पतरस को तो वही बोल रहे कल शाम आपको यीशु तूने बोला था, तूने कहा था आएगा को कभी तुझमें से कोई पाल ना पाए, तो कहने लगा खुदा वो देख जिस पर तूने क्या की थी, लानत की थी, सूख गया, जिस पर तूने लानत की थी वो इस पर क्यों लानत की?
फल ना पाए,
इतना गुस्से में आना चाहिए बंदे, वो बंदा तो गुस्से में आ सकता जो भूख से मर रहा हो, लेकिन ये वो बंदा नहीं है जो भूख से मर रहा है, ये 40 दिन भी ना खाए तो कुछ नहीं हो सकता, तो फिर प्रॉब्लम नहीं है। असल में इस दरख्त के पास जाना और इस दरख्त में फल न मिलना और इस दरख्त पर लानत करना और रात ही रात इसका सूख जाना, इसके पीछे भी एक बात है जो यीशु सिखाना चाह रहा था। और सिखाना यीशु ये कह रहा था कि जिस दरख्त में फल नहीं होता वो लंब भी हो जाता है और जो लंब भी हो जाता है वो सूख जाता है। ताकि संत को मेरे खुदावन ने तस्वीर दी इसराइल के साथ, और अंजीर का ये वाला दरख्त इसको किसी ने नहीं लगाया, ये कहां था? राह के किनारे खुद को चीजें उगाती है, ये कोई झील का बाग नहीं है, ये रात के किनारे है, खुद बखुद हो गया है, लेकिन मेहरबानी मेरे खुदावंद ने ये की है कि इस अंजीर के दरख्त को उठाकर कहां लगा दिया? अंजीर के दरख्त कौन है? अंगूर के दरख्त को मेरे खुदावंद ने बनी इसराइल के साथ तशबीह दी है, और जो रात के किनारे हैं जिनको किसी ने नहीं लगाया, जिनके चुगे कभी किसी ने हाथा नहीं बनाया, कभी किसी ने बाढ़ नहीं बनाई, जिस सारे वो लोग हैं जो इसराइली नहीं है, क्योंकि जो इसराइली नहीं है, जो यूनानी नहीं है, यूनानी है, गैरों में जो है उनके चुगिर खुदावन ने कभी हाथ नहीं लगाया, उनके चुगिर कभी बाढ़ नहीं लगाई, बाढ़ जब भी खुदावन ने लगाई है इसराइल के चुगिर भी लगाई। आपको पता है शैतान एक दफा यकूब अय्यूब के बारे में क्या कह रहा था? मैं उसे छू नहीं सकता, तुमने बाढ़ लगाई है, क्योंकि अय्यूब यहूदी है। अभी ये इसराइलियों के चकित खुदावन ने बाढ़ लगाई थी, ये जो मैंने तीन का निशान दिया वो यही है कि बनी इसराइल जो है वो तो ताकिस्तान है, ये इसको तो तरक कर दिया, क्योंकि ये गैर कौमों के साथ मिल गए और इनके फल ठीक नहीं थे, फल तो थे लेकिन फल कौन से थे? जंगली फल खाए जाते हैं, पता जंगली पेरिया होती है, कराची में जंगली पेरिया बड़ी होती है, कभी खाता कोई? कोई भी नहीं खाता, जंगली पेड़ को खाया जाए उसको तो पकड़ी बहुत बड़ी बड़ी चीप से है, लेकिन अच्छे 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 जो सेब जो बेर होते हैं वो खाए जाते हैं। अभी अब खुदावंद ने पाकिस्तान में राह के किनारे वाला दरख्त लगाने का मतलब यह है कि खुदावंद ने गैर कौमों को पकड़ा और उनको वहीं पर लगा दिया जहां पर कभी उसने पाकिस्तान लगाया, उनको वही अहमियत दे, उनको एक साथ खड़ा कर दिया। किसी ने अपने पाकिस्तान में अंजीर का दरख्त लगाया? कभी खुदावंद वहां भी फल देख नहीं करता, नहीं था तो क्या कर दी? अब उस अंजीर को यानी गैर कौमों को खुदावंद ने कहां लगा दिया? बनी इसराइल के दरमियान, बिल्कुल सेम नीले सेम जगह, बगैर कौमों को वही खुदावंद ने जगह दी जो سننے کیا آیا؟ اب ان کو تو ترک کر دیا خدا من، ان کو ترک کر چکا ہے، اب جس کو لگایا ہے اس میں پھل جڑتے آیا، ایک سال آیا، دو سال آیا خاموش رہا، تیسرے سال آیا تو پوچھتا ہے باغبان سے اس کو کاٹ رہا. جب راہ کے کنارے تھا اس وقت بھی کوئی رحم نہیں، اور جب پاکستان کے اندر آ گیا تو رحم پھر بھی نہیں. اس کی سلامتی صرف اس میں ہے کہ اس میں پھل لگے، بھلے وہاں ہو یا بھلے پاکستان میں ہو، وہاں بھی مالک خدا ہی ہے اور یہاں بھی مالک خدا ہی ہے. آمین. لیکن مالک نے اس کی جگہ چینج کر دی ہے، مالک نے اس کی پوزیشن چینج کر دی ہے. وہاں پر کوئی باغبان نہیں، یہاں پر کوئی باغبان ہے. وہاں راہ کے کنارے ہے، یہاں پاکستان میں پوزیشن چینج ہو گئی. غیر لوگوں کو دیے خدا نے نجات کا دروازہ کھولا. آمین.
آمین.
یہ دیکھیں بنی اسرائیل سے مراد کیا ہے؟ پاکستان، یعنی یہودی. اور انجیل کیا ہے؟ غیر قوم، یعنی یونانی. اب خداوند نے ان کے لیے تو راستہ تھا ہی تھا، لیکن غیر قوموں کے لیے بھی راستہ کھولا. پہلے ان کے لیے راستہ بند تھا، جب غیر قومیں راہ کے کنارے تھی اس وقت خداوند کے ساتھ کوئی ڈیل نہیں کرتا تھا. راہ کے کنارے والی انجیر کے درخت کو کہتا تھا آئندہ کو کبھی تجھ سے کوئی پھل ہی نہ پائے، لیکن ایک وقت آیا جب اس نے لگا دیا تو پھر اس کی ڈیلنگ فرق. باغبان بھی کہہ رہا ہے اب میں تالا پوسوں گا کھا جا دوں گا، اور رات کے کنارے سے کوئی کھا دیتا تھا کوئی تو تالا کھولتا تھا؟ کوئی بھی نہیں کھولتا. اس کا کیر کیر دے کر تھا ہی نہیں، غیر قوموں کا کوئی کیئر ٹیکر نہیں تھا. ہم کون ہیں؟ ہمیں خدا نے کہاں لگایا؟ پاکستان میں لگایا. آمین. یہ بالکل ایسے ہی ہے جیسے کوئی انجیر کا درخت اندر ہو اور باہر پاکستان کے بارے میں پڑھے اور سوچے کہ خدا نے ان کے ساتھ کیا کیا ہے. ہمیں سوچنا چاہیے کہ اسرائیل کے ساتھ خدا نے کیا کیا ہے اور خدا ہمارے ساتھ کیا صحیح کرے. ان کو دیکھ کر جو ہمیں کچھ نہ کچھ سبق حاصل کرنا چاہیے. آمین. پہلے تو خدا کا شکر کرنا چاہیے خدا ہم نے پاکستان میں لگا. پہلے تو یہ بڑی بات ہے کہ تو نے ہمیں وہی پوزیشن دے دی ہے جو کبھی بنی اسرائیل کے ساتھ تھی. اب تو پتا بنی اسرائیل کے ساتھ خدا کی وہ پوزیشن تھی کہ دنیا میں کسی قوم کی نہیں تھی. اس نے کہا جو ان کو چھوتا ہے میری بہت ہی پیار ہے خدا مند اس قوم کے ساتھ. ان کو کہتے ہیں میں نے تمہاری صورت ہتھیلیوں میں کھود رکھی ہے، ان کی خاطر خدا نے بڑے بڑے کام کیے. کہ وہ قوم ہے جن کے 40 سال تک کبھی کپڑے نہ پرانے ہوئے، جن کے پورے سورجے 40 سال چلتے ہوئے، آسمان سے فری میں کھانا کھاتے رہے. ایسے ہی ہے جو خدا مند ان کے ساتھ کرتا ہے وہی خدا نے اٹھایا انجیل کے درخت کے ساتھ کرنا شروع کر. یعنی غیر قوموں کے ساتھ دینی شروع کر. ایک وقت تھا جب غیر قوموں کے ساتھ خدا مند کی کوئی ڈیلنگ نہیں تھی. آپ کو پتہ تو متی کی انجیل کے 15 باب میں چلیے میرے ساتھ. ایک غیر قوم کی عورت تھی، متی کی انجیل کا 15 باب اس کی 21 آئے. ہاں جی.
یسوع وہاں سے نکل کر سور اور سیدا کے علاقے کو روانہ ہوا اور دیکھو ایک کنعانی عورت ان سرحدوں سے نکلی.
کنعان کی عورت رہنے والی تھی اور یہ کنعانی لوگ یہودی نہیں تھے. ہاں جی.
اور پکار کر کہنے لگی اے خداوند ابن داؤد مجھ پر رحم کر.
اب یہ حیرانگی والی بات ہے، یسوع کو کہتی خداوند ہی ہے، کہتی کیا ہے؟ ٹائٹل صحیح بول رہی ہے. ہاں جی.
اے پترو میری بیٹی تو بہت ستاتی ہے مگر اس نے اسے کچھ جواب نہ دیا.
ہاں جی.
اور اس کے شاگردوں نے پاس آ کر اس سے یہ عرض کی کہ اسے رخصت کر دے.
ہاں جی.
کیونکہ وہ ہمارے پیچھے چلاتی ہے. اس نے جواب
اب یسوع نے تو اس کی بات انسنی کر دی، حالانکہ وہ چلا رہی تھی. یسوع نے کوئی اس کا ایکشن ہی نہیں لیا. شگرد آیا اس نے کہا خدا ہمیں مجھے اس کا پوڑی رخصت کر دینا چاہیے سفارش کی شگرد نے پھر پڑھیے ذرا
جواب نہ دیا اور اس کے شاگردوں نے پار پا کر اس سے یہ عرض کی کہ اسے رخصت کر دے کہ وہ ہمارے پیچھے چلاتی ہے اس نے جواب میں کہا میں اسرائیل کے گھرانے کی کھوئی ہوئی بھیڑوں کے سوا اور کسی کے پاس نہیں بھیجا
میں اسرائیل کے گھرانے کی کھوئی ہوئی بھیڑوں کے سوا کسی کے پاس
نہیں
بھیجا اور یہ اسرائیلی نہیں ہے یہ تو غیر قوم ہے تو میں تو آیا ہوں اسرائیلیوں کے لیے میری تو ڈیل پاکستان کے ساتھ ہے ابھی میری ڈیل غیر قوموں کے ساتھ شروع نہیں ہوئی لیکن وہ عورت یہ تو جو وہی جانتا نا جس کے گھر میں تکلیف ہو بندہ پوچھ رہا میں نے یار فلاں جگہ یہ عادت ہے اندر بھائی شفایا یار نہ میرا بچہ بڑا بیمار ہے ظاہر جن بیمار ہوئے ان کا شفایا تو چل لگے ڈیفینیٹلی اب وہ پریشانی بڑی پریشان ہے کیا کہتی ہے اپنی اندر
اگر اس نے آ کر اسے ستر کیا اور کہا
حالانکہ خدا بات ہی نہیں کرنا چاہ رہا شگردوں کو کہہ رہا سنو میری بات میں اسرائیل کی کوئی بیڑوں کے علاوہ کسی کے پاس نہیں بھیجا گیا یہ کہنا نہیں ہے چھوڑو لیکن وہ پھر بھی آگے آ گئی اور اس نے آگے سجدہ کیا یسوع کو ہاں جی
کہا
اے خداوند میری مدد کر اس نے جواب میں
کہا لڑکوں کی روٹی
دے کر کتوں کو ڈال یسوع اس کا ایکشن لے نہیں رہا اس کی حد سنی کرتا جا رہا ہے بولا ہی بولا تو کہتا ہے لڑکوں کی روٹی لے کر کتوں کو ڈال دوں یعنی دوسرے لفظوں میں خداوند نے ڈائریکٹ غیر قوموں کو کتا کہہ دیا اور اسرائیلیوں کو لڑکے کہہ دیا یہ لڑکوں کی روٹیاں ہیں کتوں کو نہیں دینی چاہیے تو تھا کہ وہ غصے سے چلی جاتی لیکن آگے پڑھیے کیا لکھا
اس نے کہا ہاں خداوند
کہ کتے بھی ان ٹکڑوں میں سے کھاتے ہیں کیا بات ہے اس نے یہ نہیں کہا کہ ہم کتے نہیں اس نے کہا کتے بھی تو ٹکڑوں سے کھاتے ہیں جو مالکوں کی میز پر سے کھلتے ہیں کتے میں کچھ پوزیشن ہے تو صحیح نہ آدھا کتوں کی اس نے شک کر دیا کہا کتے ہی ٹھیک ہے لیکن ٹکڑے ہی دے دو گرے ہوئے ٹکڑے ہی دے دو چلو یسوع نے کہا
اس پر یسوع نے جواب میں اس نے کہا اے عورت تیرا ایمان بہت بڑا
تیرا ایمان بہت بڑا ہے اور آگے
جیسا تو چاہتی ہے تیرے لیے ویسا ہی
تو چاہتی کیا تھی میری بیٹی کی بدلو ملتا اور لکھا اس کی بدو سی وقت کام تو اس کا ہو گیا لیکن اس نے سونا بڑے سخت لفظ نہیں ایسا لگتا ہے یسوع کیسے لفظ نہیں بولنے سے ایسا لگتا ہے صحیح ہے نا یسوع کیا باتیں کر رہا ہے غیر قوموں کے بارے میں اس کی وجہ یہ ہے کہ ابھی غیر قوموں کے ساتھ خداوند کی ڈیلنگ سٹارٹ نہیں ہوئی غیر قوموں کے لیے نجات کا دروازہ اس وقت کھلا جب یسوع جی نے کفارہ دے دیا کیونکہ میرا یسوع اسرائیل کی کھوئی ہوئی بھیڑوں کے سوا اس وقت تک کوئی کام نہیں کرتا تھا جب تک اس نے دنیا کے لیے کفارہ نہیں دیا جب اس نے کفارہ لے لیا تو کفارہ اسرائیل کے لیے پوری دنیا کا پھر وہ خود ہی کہتا ہے اپنے شاگردوں کو اچھا ایسا کرو اب ساری خلق کے سامنے جا کر نیل بھی اب ایسا کرو اب سب قوموں کو پہلے تو کہتا ہے اسرائیلی قوم کی ان کو باپ اور بیٹے بھی اس کے نام سے مسلمان ہو ان کو تعلیم بھی ہو اور ساتھ ہی کو یہ بھی دیتا ہوں میں دنیا کی خراب ہوتا ہوں دنیا کیا کرتا تمہارے ساتھ کیا بات ہے بھائی اب کیا ہو گیا ہے اب خدا کی دین پوری دنیا میں ساتھ شروع ہمیں ایک دفعہ یسوع سے پیسہ ملادی کرنے کے لیے اس وقت کچھ نے یہی کہا بنی اسرائیل کی کوئی بھی پیڑوں کے علاوہ اور کسی کے گھر گھرانے میں نہیں جانا آپ نے صرف وہیں تک جانا ہے مصروف ہونے سے پہلے اور مصروف ہونے کے بعد مصروف ہونے سے پہلے خداوند کی ڈیلنگ کن کے ساتھ ہے پاکستان کے ساتھ اور مصروف ہونے کے بعد ڈیلنگ کس کے ساتھ شروع ہو گئی ہے عجیب کا درد بھی لگ گیا ہے پاکستان کے عجیب کا درد بھی لگ گیا ہے پاکستان کے اندر اب ان کی پوزیشن یہ ہو گئی ہے پوزیشن دیکھ لیے جی اب میرا خداوند پاکستان کے لیے بھی اور میرا خداوند عجیب کے لیے بھی ہے ابھی اب کہہ رہے سارے خلق کے سامنے جا کر عجیب کی منادی کرو غیر قوموں کو بھی بتاؤ اور اسرائیلیوں کو بھی بتاؤ جو ایمان لائے بپتسمہ لے وہ نجات پائے گا ابھی اور پولس یہی کہتا ہے تم سب جنہوں نے مسیح میں شامل ہونے کا بپتسمہ لیا، بھلے وہ جیت نہ یا پاکستان کا، نہ وہ یہودی نہ ہو اور نہ وہ یونانی کا مطلب ہوتا ہے کہ ابھی یوں میرے خدا میں نے پاکستان بھی پاکستانیوں کو بھی اپنے ساتھ لگا لیا اور راہ کے کنارے والوں کو بھی اپنے ساتھ لگا لیا، خود سر بن گیا اور ان کو پتے بنا لیا اور کہتا ہے میں انگور کا حقیقی درخت ہوں، یہ والے حقیقی نہیں تھے، حقیقی میں ہوں۔ جیسے پاکستان میں بڑا پھڈا بنا ہوا ہے، ایک ٹیم کہتی ہے ہم کہ ہم، دوسری کہتی ہے ہم کہ ہم حقیقی ہم ہیں، ہے نا، وہ ثابت کرتے ہیں کہ اصل ہم ہیں۔ یسوع کہتے ہیں کیونکہ یسوع کے ساتھ خود بھی پاکستان میں دے دیا، لیکن کہتا ہے حقیقی، یہ حقیقی نہیں ہے، یہ ادھر 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 چلے گئے تھے، ایک گڑبڑ ہو گئے تھے۔ گول کا حقیقی درخت تم کیا ہو؟ کون؟ وہ بھلے ادھر سے آئے یا ادھر سے جائے، وہ غیر قوموں میں سے ساتھ جائے یا یہودیوں میں سے جائے یا یونانیوں میں سے جائے، وہ میرے یسوع سے کیا ہے؟ ڈالی ہے۔ لیکن ساتھ ہی ساتھ ڈالیوں کے لیے یہ بھی کہتا ہے جو ڈالی مجھ میں ہے اور پھل نہیں رہتی خطرہ ہے، خطرہ ہے، خطرہ، اور یہ وہی خطرے کا لالچ ہے جو پہلے غلام نے نوح کو بھی جس کے تیرویں ماہ میں بجا دیا تھا، کسی لیے تاکہ سوال میں انگور انجیر کا درخت لگایا اور جو نیا پھل نہ ملا، اور یہ ہنر نے اس کی ایسی ایکسپلینیشن کی کہ مزہ آ جاتا ہے بندے کی جس کے تیسرے ماہ میں چل گیا تھا۔ یوں نہ بات اس کو دینے والے نے خدا بند یسو کی بابت کیا کہا؟ اس نے کہا میں تو تمہیں توبہ کے لیے پانی سے بپتسمہ دیتا ہوں، لیکن جو میرے بعد آتا ہے، پڑھیے ذرا پڑھیے،
ان دنوں میں یوحنا بپتسمہ دینے والا آیا اور یہودیہ کے بیابان میں یہ منادی کرنے لگا کہ توبہ کرو کیونکہ آسمان کی بادشاہی نزدیک آ گئی ہے۔
پڑھتے
جائیے، یہ ہے جس کا ذکر یسعیاہ نبی کی معرفت کیوں ہوا
کہ، کہاں سے پڑھ رہی ہیں آپ؟ بہت زیادہ لمبا ٹائم ہو جائے گا، آپ لے کر کے ڈائریکٹ چلے جائیے آٹھویں آیت میں،
بس توبہ کے موافق پھل لاؤ۔
ہاں جی،
اور
جب بہت سے لوگ صدوقی بھی فریسی بھی اور بہت سے یہودیہ کے لوگ آگے بپتسمہ لینے آئے تو یوحنا بپتسمہ دینے والے نے کہا توبہ کے موافق
پھل لاؤ۔
یاد رکھیے پھل بتاتے ہیں کہ بندے نے توبہ کی ہے کہ ابھی نہیں کی، پھل بتاتے ہیں کہ بندے نے توبہ کی ہے یا کہ نہیں کی۔ اگر ایک بندہ بھی جھوٹ بول رہا ہے، چوریاں کر رہا ہے، گالیاں دے رہا ہے، اس وقت بات بھی دو نمبر ہے، اب کیا کہیں گے؟ یہ توبہ یافتہ ہے؟ توبہ والے بندے کی باتیں فرق ہوتی ہیں اور جس نے توبہ نہیں کی اس کی باتیں فرق ہوتی ہیں۔ یہ آپ کی کام بتا دیتے ہیں کہ توبہ کی ہے کہ نہیں کی۔ آمین، اس کا مطلب توبہ نظر آتی ہے، اس کے مطلب توبہ نظر آتی ہے، توبہ کے موقع پر لاؤ۔ اور آگے،
اور اپنے دلوں میں یہ کہنے کا خیال نہ کرو،
اور یہ یہودا کہہ رہا تھا اسرائیلیوں کو، کیونکہ وہ سمجھتے تھے ابراہیم کیوں لاتے ہیں، ہاں جی
ابراہیم ہمارا باپ ہے، کیونکہ میں تجھ سے کہتا ہوں کہ خدا ان پتھروں سے ابراہیم کے لیے اولاد پیدا کر سکتا ہے۔
پڑھتے جائیے،
اب درختوں کی جڑ پر کلہاڑا رکھا،
اب خدا نے کیا کیا؟ درخت کو تشبیہ دی ہے بندوں کے ساتھ، انگور کا ہو یا انجیر کا ہو، درخت کا مطلب ہے جو اب درختوں کی جڑ پر کیا رکھا ہوا ہے، جڑ پہ کے اوپر، یہاں پہ، یہاں پہ نہیں، جب جڑ پہ رکھا جائے کلہاڑا اس کا مطلب ہے اس کو ختم کر دینا ہے، اوپر کلہاڑا رکھا جائے اس کا مطلب ہے اس کو چھانٹنا ہے، وہ تو اچھا ہے، اگر یہاں کلہاڑا ہو تو ٹھیک ہے، اگر یہاں کلہاڑا ہے تو اس کا مطلب ہے اس کی چھٹی ہونے لگی ہے۔ کیوں نہ کہہ رہا تھا خدا نے کیا کیا ہے درختوں کی اب جڑ پر کلہاڑا رکھ دیا ہے، ہاں جی، سیدھی سیدھی بات ہے، جو درخت بھلے وہ پاکستان میں پھر ہو یا غیر قوموں میں سے جی ہو، ہاں جی،
وہ کاٹا اور آگ میں ڈالا،
سیدھی سیدھی بات ہے، وہ کاٹا اور آگ میں ڈالا جاتا ہے، جائے گا،
پانی سے بپتسمہ دیتا ہوں
جی،
لیکن جو میرے بعد آتا ہے وہ مجھ سے
زور آور
ہے۔
سن لیجیے، یسوع کی بابت کیا کہہ رہا تھا؟ وہ مجھ سے زور آور ہے، وہ کیا کرے گا؟
میں اس کی جوتیاں اٹھانے کے لائق نہیں، وہ تم
آمین
آمین.
یہ مشن کی بات ہے؟
روح
قدس کا بپتسمہ پانا کو مشن کا بات ہے کس کے ساتھ؟ نہیں، یہ یسوع کی پلاننگ میں ہے، یسوع کی پلاننگ ہے. آمین. آگے بڑھئے.
اس کا چھاج اس کے ہاتھ میں ہے.
اور بدل ڈالنے کی بات ہے، صرف بپتسمہ نہیں دے رہا، اس کو چھاج بھی پکڑا ہوا ہے. اور چھاج کس لیے پکڑتے ہیں؟ یہ پنجاب کے لوگ بہتر جانتے ہیں چھاج کس لیے پکڑتے ہیں. چھاج سے گیہوں کو صاف کیا جاتا ہے. ایسے ہوا چل رہی، قدرتی ہوا چل رہی ہوتی ہے، ہماری بہنیں چھاج میں ڈال کر گیہوں کے دانے ایسے ایسے کرتے ہیں تو وہ دانے نیچے گرتے جاتے ہیں اور جو بھوسا ہوتا ہے وہ اڑتا جاتا ہے. بھوسے کو گیہوں سے الگ کرنے کے لیے کون سی چیز استعمال ہوتی ہے؟
چھاج.
ایسی گل ہے، ایسا ہی ہے نا، چھاج اسی کا پھر استعمال ہوتا ہے. اب یسوع نے بھی کیا پکڑا ہوا ہے؟ چھاج. یسوع نے کیا پکڑا ہوا ہے؟ چھاج. کیا کرنے لگا ہے؟ وہ بھوسے کو نکالنے لگا ہے اور گیہوں کو جمع کرنے لگا ہے. اس کا مطلب ہے چرچ میں بھوسا بھی ہوتا ہے اور چرچ میں گیہوں بھی ہوتا ہے. جس نے توبہ کر لی وہ گیہوں بن گیا، جس نے توبہ نہ کی وہ بھوسا بن گیا. کپڑے ہو سکتا ہے اس نے تھری پیس سوٹ پہنا ہو. آمین
آمین.
یہ کام کون کرے گا؟ یہ پادری صاحب نہیں کرے گا، یہ جس کے ہاتھ میں چھاج ہے وہ کرے گا. پڑھیے ذرا. ہاں جی.
اور وہ اپنے کھلیان کو خوب صاف کرے گا.
اپنے کھلیان کو خوب
صاف کرے گا.
یہ ساری کلیسیا، کوئی بھی مشن ہو، یہ کھلیان کس کا ہے؟ خداوند کا، یسوع کا. اور یسوع چاہتا ہے کہ میں ان کو چھاج سے کیا کروں؟
صاف
کروں. ہاں جی.
اور اپنے گیہوں کو تو کھیتے میں جمع کرے گا.
سیدھے گیہوں کو کون پھینکتا ہے؟ وہ تو کھیتے میں جمع ہوتے ہیں. ہاں جی.
مگر بھوسی کو اس آگ میں جلائے گا.
بھوسی ہوتی ہے اس لیے کہ آگ میں جلائی جائے. شریر لوگ. ہاں جی.
جو بجنے کی نہیں.
پڑھتے جائیے.
اس وقت یسوع کی نیند سے یردن کے
کنارے. ایک منٹ، مطلب کہنے کا یہ ہے کہ یسوع نے، یسوع کی بابت یوحنا نے جو ایکسپلینیشن دی وہ یہی تھی کہ خداوند یسوع فضل کے نام کا یہ مطلب نہیں ہے کہ خداوند کہتا سب ٹھیک ہے. نو، ہم کون سے دور میں سے گزرے ہیں؟ خداوند کیا کر رہا ہے؟ چھال کے ساتھ صاف کر رہا ہے، گیہوں کو الگ کر رہا ہے اور بھوسا الگ کر رہا ہے. جو توبہ کر لیتے ہیں وہ گیہوں بن جاتے ہیں، جو توبہ نہیں کرتے وہ بھوسا. نکالنے کی ضرورت، بات صرف اتنی کی ہے، جو خداوند کی بات مان لے وہ گیہوں بن گیا، جو خداوند کی بات نہ مانے وہ بھوسے کا بھوسا ہی رہا ہے. اب ٹائم بڑا تھوڑا ہے، بس آپ کو پتا ہی وہ دانے اندر ہوتے ہیں اور بھوسا اوپر ہوتا ہے. ڈیکوریشن زیادہ کس کی ہوتی ہے؟ کئی لوگ مسیحی صرف ڈیکوریشن کے پیچھے پڑے ہوئے، جسٹ ڈیکوریشن. یہ مسیحی ڈیکوریشن نہیں ہے، عبادتیں کوئی ڈیکوریشن، وہ سارا وقت ہی ڈیکوریشن پہ لگا دیتے ہیں. اور ڈیکوریشن نہیں، پھل 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 ہی بیٹھتے. کیوں بھائی؟ اب نے کبھی دیکھا گندم کو؟ والے نے کی گندم کی بڑی خوبصورت ہوتی ہے، دانے نظر نہیں آ رہے ہوتے، وہ صحیح نظر آ رہا ہوتا ہے. ڈیکوریشن کے پیچھے نہ پڑے گا، آپ کو بتا رہا ہوں. خدا من ڈیکوریشن کے خلاف نہیں، لیکن یہ میں آپ کو بتا رہا ہوں، آپ کی ڈیکوریشن خدا کو پسند نہیں. آپ کا کیا خیال ہے؟ اس کی ڈیکوریشن نہیں تھی، پھل ڈھونڈنے گیا. پتے تو دے نا، تو ڈیکوریشن پھل کی ہوتی ہے کہ پتوں کی؟ ڈیکوریشن تو بہت تھی، کیا اس کی ڈیکوریشن کام آئی؟ اپنے آپ کو ڈیکوریٹ کیا کرے، میں آپ کو بتا رہا ہوں. یہ ساری خوبصورتی خدا مند کے ویسے ہی بڑا خلاف ہے. آپ کی باطنی خوبصورتی بہترین خوبصورتی ہے.
آمین
آمین. تو کیا ڈھونڈ
رہے
ہیں اس میں؟ کیا ڈھونڈنے گیا تھا؟ اور جب پاکستان میں لگا دیا تو پھر کیا ڈھونڈ رہے ہیں؟ یہاں پہ بھی کیا ڈھونڈ رہے ہیں؟ کتنے سالوں سے؟ دو سال گزر گئے، تیسرا سال آ گیا. کیا مطلب؟ 2014 میں خداوند تمہاری بھائی پاس آیا تھا، 15 میں بھی آیا، 16 میں بھی آیا، یا 15-16 اور 17 میں بھی آیا، اور کہہ رہے سے کاٹ ڈال. یہ سال نہیں ہے، میں آپ کو بتاؤں، خداوند نے سالوں کی بھی اپنی کلاسیفیکیشن کی. خدا نے سالوں کی کلاسیفیکیشن کی ہے، और मैं चाहता हूं कि वो पढ़ू। अखबार की किताब मेरे साथ निकालिए, 27वां बाब है। ये मेरे खुदावर ने इंसान की उम्र की क्लासिफिकेशन की है। चार क्लासों में खुदावर ने इंसान की उम्र को डिवाइड कर लिया है, चार हिस्सों में, चार सालों में नहीं, चार हिस्सों में। अब जब यीशु क्या लगे अंजीर के दरख्त को के बारे में इसको काट डाल, तो देखो ना फिजिकली तो कोई ऐसा रूप है ही नहीं है, ये तो सारी मिसाल है, तो सारी मिसाल है गैर कौमों के बारे में। दरिया अखबार की किताब का आखिरी बात, आखिरी बात पढ़िए जरा जल्दी के साथ।
जब
लोग मन्नत मानते थे कि मैं खुदावंद के घर में खिदमत करूंगा, तो एक वक्त आता था जब वो अपनी नजारत के अहद को खत्म करते थे, और जब वो नजारत के अहद को मन्नत को खत्म करते तो उनको कुछ पेमेंट करनी पड़ती थी हैकल के खजाने में, ऐसा ही बाइबल में। तो खुदा ने उसकी तरतीब बताई थी कि अगर औरत की मन्नत हो और मर्द की मन्नत हो, खिदमत करने की और मन्नत पूरी हो रही हो, और किस तरीके से उन्होंने मन्नत को खत्म करना है, तरतीब थी। तरतीब सुनिए क्या थी,
तो 20 बरस की उम्र से लेकर 60 बरस की,
ये देखिए 20 बरस की उम्र, 20 साल से लेकर 60 साल की उम्र तक के जो लोग हैं जिन्होंने मन्नत मान लिया कि हम खुदावंद की खिदमत करेंगे, लेकिन 60 साल के बाद वो कहता है कि नहीं करेंगे, तो फिर क्या करें वो?
60 वर्ष की उम्र तक के मर्द के लिए ठहराई हुई कीमत मकदस की मिसकार के हिसाब से चांदी की 50 मिसकार है,
50 मिसकार,
और अगर वो औरत हो तो ठहराई हुई कीमत के 30 मिसकार हो।
क्योंकि हैकर में औरत भी खिदमत करती थी और मर्द भी खिदमत करते, ठीक है, औरतें पढ़ेंगे तो देखिए वो पर्दे बनाया करती थी औरतें, ठीक है। अच्छा, 20 साल से लेकर 60 साल की उम्र के लिए मर्द के लिए 50 मिसकार और औरत के लिए, इसको समझने के लिए घर को समझना हो तो एक मिसकार 10 ग्राम की होती है इस वक्त के हिसाब से चांदी की, सोने की बात नहीं हो रही। आगे बढ़िए,
और अगर 5 बरस से लेकर 20 बरस तक
अगर कोई हैकर में काम करने वाला मर्द है या औरत है तो उसकी उम्र है 5 साल से 20 साल तक, हाँ जी,
की उम्र हो तो ठहराई हुई कीमत मर्द के लिए 20 मिसकार और औरत के लिए 10 मिसकार हो,
हाँ जी,
पर अगर उम्र 1 महीने से लेकर 5 बरस तक की हो तो वो लड़के के लिए चांदी की 5 मिसकार और लड़की के लिए चांदी की 3 मिसकार ठहराई जाए।
क्या इतना छोटा बच्चा भी खुदा के घर में दे दिया जाता था? हाँ, आपको याद नहीं है वो अन्ना ने क्या मानी थी, क्या मन्नत मानी थी, क्या खुदावंद अगर तुम मुझे फरजंदे में नहीं अदा करे तो मैं उसे तुझे दे दूंगी, और दूध छुड़ाया तो वो हैकर में छुड़ाई थी, तो हैकर में छोड़ के थे तकरीबन 3 साल का था, वो खुदा भी हैकर में तो काम कर रहा था, हो सकता है वो वहां पर झाड़ पोछ ही करता हो, क्यों है जरूरी के बदले में वो कलाम ही सुनाता हो जाए, लेकिन वो खिदमत में तो है। आगे,
और अगर 60 बरस से लेकर ऊपर की उम्र हो तो मर्द के लिए 15 मिसकार और औरत के लिए 10 मिसकार मुकर्रर है।
अब ये खुदावंद ने खिदमत करने वालों की मन्नत चलने वाली होती थी उनके लिए चार डिवीजन कर दी, क्या कर दी, चार डिवीजन कर दी है, चार क्लासिफिकेशन कर दी, चार सौ में सेक्शन कर दिया। कुछ लोग हैं जो 1 महीने से 5 साल तक है, कुछ है जो 5 से 20 साल वाले हैं, फिर जो 20 से 60 वाले हैं, और कुछ है जो 60 साल से ज्यादा है। अब ये उन्होंने खुदावंद ने किस तरह का सिस्टम किया, और मुझे ये समझ आया कि खुदावंद ने इंसान की उम्र को चार हिस्सों में यानी चार सालों में तकसीम कर दिया। पता 3 वर्ष से मैं आ रहा हूं, 3 वर्ष ये हमारे वो वर्ष तो नहीं है जो हमारे मसीह कैलेंडर के मुताबिक है, 2015 2016 इस हिसाब से 40 साल भी हो गए खुदावंद को मैं देखते हुए। शायद समझने के लिए, मैं एग्जैक्ट नहीं कहता इसका यही मतलब है, लेकिन एक समझने के लिए ये एक अच्छा पैमाना है हमारे पास कि खुदावंद ने हम इंसान की उम्र को चार हिस्सों में तकसीम किया है। एक हिस्सा है 1 महीने से 5 और ये होता है बचपना, ये क्या होता है
बचपना,
और ये वो जगह है जहां पर यीशु मसीह ने कहा आसमान की बादशाही, इनसे क्या फर्क मिलेगा, इनसे तो फल उतार के चाहिए ही नहीं, 5000 के बच्चे से उतार फल ढूंढता है आसमान के पर के बाद चाहिए लेकर जब 5 से ऊपर 20 साल के दरमियान जाता है फिर तो समझ आती है, फिर तो आती इसको खुदावंद इग्नोर कर देता है, इसको भी खुदावंद किसी हद तक इग्नोर कर देता है किसी हद तक। मसलन आपको शायद याद होगा जब खुदावंद कनान में बनी इसराइल को लेकर जा रहा था तो खुदावंद ने कहा जो 20 साल से ऊपर ऊपर के लोग हैं ना वो व्यापार में मरेंगे, 20 साल से नीचे के नहीं, 20 साल से नीचे वाले जाएंगे, लगता है उनके लिए गुंजाइश कर दी है मेरे खुदा। लेकिन इसका ये मतलब ये नहीं है कि वो ठीक है, नहीं नहीं नहीं, नहीं ये मतलब नहीं है, जो गलत है वो गलत है। खुदावंद इनसे फल तलब करता है, इनसे फल तलब लेकिन इनके फल तलब करता है। ये हो गया पहला साल, ये हो गया दूसरा साल, और ये हो गया तीसरा साल। वैसे तो मैंने बहुत की, अब 20 साल से 60 साल की उम्र जो है इस सबसे कीमती उम्र होती है, क्योंकि खुदा बंदा खुदा के काम करता है, यहां पर बंदा मैच्योर नहीं होता, गलतियां करता है, लेकिन यहां पर खुदावंद के काम का होता है, और शायद इसीलिए उसकी कीमत 50 मिसकाल और औरत की 30 मिसकाल रखी। सबसे कीमत क्या है?
20 से 60
इसी ड्यूरेशन। और यार 60 से ऊपर हो जाए, वैसे पाकिस्तान में पता 60 साल के बाद बंदा रिटायर हो जाता है, मेरा भी रह गया 1.5 साल रह गया, मेरा डेढ़ साल दिया थे उसके बाद मुझे रिटायरमेंट कर देना उन्होंने, उन्होंने कहा आप तो हमारे काम कर दिए, खुदा उनके काम कर दिए। इसका ये मतलब नहीं कि खुदा उसे इस्तेमाल नहीं करता, नहीं, खुदा में लेकर बुढ़े बड़े लगे साहब साधक मेवा देते रहे, साधक हो वैसे ही साधक हो बुढ़े जो मेवा देता है, बल्कि वो ज्यादा तजुर्बाकार हो जाता है। अभी मैं उस सिस्टम को बता रहा हूं जो बनी इसराइल को खुदा ने दिया, ये डिवीजन खुदा ने की है। अभी तो मुझे ये समझ आई कि जब खुदा कहता है ना मैं 3 साल से आ रहा हूं, 2 साल से आ रहा हूं, एक पहले साल है खामोश है, दूसरे साल है खामोश है, तीसरे साल खुदा मत बोल ही पड़ा है, इसको क्या कर मुझे नहीं पता शायद खुदावंद, क्योंकि खुदावंद इसको भी इग्नोर कर देता है, इसको भी इससे पता चलता है, यहां पर लगता है खुदावंद बोल ही पड़ा। 20 साल हो गए चल जाते, अभी तक इसको दिमाग नहीं ठीक, इसको अभी तक नहीं समझ नहीं तो करनी चाहिए, अभी तक इनको समझ नहीं आई तो पुष्पा लेना चाहिए, अभी तक उसको नहीं पता चलता कि खुदावंद जसूम सिंह आज उसका पुष्पा देता है और छाड़ से साफ भी करता है, अब तो समझ आ जाना चाहिए इनको। क्यों भाई जगह होती है उसने अब मैं क्या करूंगा, ताला खोलूंगा, मैं खा डालूंगा, अब हूं फल तो ठीक नहीं, मैं तेरा मालिक तो तू है। अभी इस सारी बातें बताने का मकसद ये था कि हम सिर्फ ये वाली जो पहला साल है ना 5 साल में खुदा इग्नोर करता है, उसके बाद खुदा इग्नोर नहीं करता। अभी तौबा की मोहब्बत पाया और यीशु की सिस्टम को समझे, वो छाछ के हाथ में अलग कर देगा, सीधा सीधा अलग कर देगा, बहुत प्यारा। क्या यीशु गलती कर सकते हैं?
नहीं,
किसी औरत के हाथ में छाछ हो तो गलती हो सकती है, लेकिन यीशु से गलती नहीं हो सकती, कभी भी गलती नहीं हो सकती। अगर कोई कहे ना कि शायद मैं भूसा हूं तो फिर भी गेहूं में शामिल हो जाऊं, इट इज नॉट पॉसिबल, हो ही नहीं सकता, खुदावंद ही कर देगा, खुदावंद ही रद्द कर देगा। अब गेहूं बनना या भूसा बनना आपका काम है, मैंने बताया था गेहूं में कोई डेकोरेशन नहीं होती, लेकिन भूसे में बड़ी डेकोरेशन होती है, और कई मसीह से उसका रास्ता वो सारी जिंदगी उन्होंने डेकोरेशन पे लगा दी है, पाक ऐसे करके लेनी है और जनाब हमें चर्च को ऐसे सजाना है, वो भाई खुद सजावट बुरी चीज नहीं, लेकिन पत्ते नहीं चाहिए, पत्तों से खुदा नहीं खुश होता। आपने जी बड़ा बड़ा प्रोग्राम बोले 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 और तो खुशनियां खुशनियां थी क्रिसमस के ऊपर, खुदा वो डेकोरेशन दुकान बता रहे हो, अब लोगों को तो डेकोरेशन खुश करते हैं, खुदा डेकोरेशन से खुश नहीं होता। अगर खुदा डेकोरेशन से खुश होगा ना तो अंजीर के दरख्त को तभी लगाता है जब कभी मनुष्य को पाल ना खाए। अमीन। विवेक कब आ रहा है इस बात से? ये जो 2017 का साल है इसमें आपने वो जो पीछे वाला काम है छोड़ देना है। फर्क डेकोरेशन पे तवज्जो ना दें, खुदा डेकोरेशन पे तवज्जो नहीं देता, फल पे तवज्जो देता है। आप भी कहां तवज्जो रखें? रूह के फलों की बड़ी लंबी लिस्ट है। पुरुष कहता है रूह का फल ईमानदारी है, रूह का फल हिलम है, रूह का फल तो हम्बल है, रूह का फल मोहब्बत है, रूह का फल परहेजदारी है। मतलब परहेजदारी नहीं, गलीबी नहीं, क्यों भाई? हम्बल नहीं, मोहब्बत नहीं, तो ये क्या है? यही तो खुदा देख रहा है, यही तो खुदा चाह रहा है। और तौबा के बाद ये बड़े फल आते हैं, तौबा से पहले नहीं आते कभी। अभी
हमें
अगर फल है तो फिर नौकरा, फिर आपकी क्या है? खैर। आगे को फला तो खैर, तो मतलब फल बंदा फल फल देना शुरू कर दे तो बंदे की क्या है? खैर। अभी और कैसे फल कैसे आता है? क्या कोई डाली फल ला सकती है जब तक मशीनें कायम ना रहे? कभी भी नहीं। या तो बाइबल स्टडी पे आते हैं, या फिर चर्च में जाते हैं, दुआ करते हैं और दहेज़ देते हैं, हदिया देते हैं, खादिमों की खिदमत करते हैं, प्रस्तुत करते हैं, इस सब कुछ खुदावंत के साथ कायम रहने की बात। जब कायम रहेंगे फल आएगा। बेफायदा नहीं है कि चर्च में जाना, ना 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 ना, इसी से तो आप कायम रहेंगे और आप मसीह के साथ कायम रहेंगे और मसीह आपको कायम
रहेगा।
पर हम दाली और क्रीम तो आए ना कि दाली पाइप उतर जाए तो जबरदस्ती उठा पकड़ के नहीं जाता। जो दाली मुझ में कायम नहीं रहते तो मतलब दाली का काम है कायम, दाली का काम है तो दाली मुझ में यहां फल नहीं लाती। एक दफा चर्च में बंदा होता है लेकिन फलदार नहीं होता, मुसीबत में होता है मुसीबत में नहीं होता। अभी चर्च में तो होता तो वाली नहीं होती, वो क्या है? खतरनाक, वो खतरनाक पोजिशन। आइए अपने आपको बंद करें, कुछ देर सोचे, अच्छा अच्छा अपने बारे में सोचे।